योहन्नाको सुसमाचार 17 अध्याय। वास्तवमा योहन्नाको सुसमाचार 17 अध्याय चाहिँ येशु प्रभुले प्रार्थना गर्नुभएको। अनि यो 17 अध्यायको बारेमा म अलिअलि अध्ययन गरिरहेको छु अहिले, आजकल। अनि यति धेरै मलाई आशिष भएको छ, त्यो त सबै त म आज भन्न सक्दिनँ। मेरो मनमा दुई तिनवटा कुरा छ आज, त्यही कारणले तपाईँहरूसँग सेयर गर्न चाहन्छु। युहन्नाको सुसमाचारको 17 अध्याय, जो येशु प्रभुले गर्नुभएको प्रार्थना, एकदमै विस्तृत, एकदमै लामो। अनि तपाईँले 17 अध्याय पढ्नुभयो भने हरेक पदमा वर्षौँ अगाडिदेखि पढे हो, अनि अहिले पनि पढ्यो भने परमेश्वरको वचनबाट नयाँ कुराहरू प्रकट हुन्छन् यसबाट है। अनि यो 17 अध्यायको बारेमा जस्तो पावलले पत्रुसले पनि प्रार्थना गरेको, अनि बाइबलमा हामी देख्छौँ उनी लेखेका पत्रहरूमा, उनीहरूको प्रार्थना अलिकति ब्रिफ, अलिक छोटकरीमा, तर यो चाहिँ पुरै डल्लै एक अध्याय होइन। अनि यो अध्यायको बारेमा चाहिँ धेरै मानिसहरूले धेरै कुराहरू भनेका छन्। अनि तपाईँलाई म एक दुईवटा कुरा, म बाइबल कलेज पढ्दाखेरि सिकेको कुरा भन्छु। अनि हाम्रो बाइबल कलेजको प्रिन्सिपल के अरे त्यो प्रिन्सिपल भन्दाखेरि सुरु गर्ने प्रेजिडेन्ट, उहाँ चाहिँ अब अस्ट्रेलियाको, अनि जापानमा 10 वर्ष मिसिनरी पास्टर, मिसिनरीहरूको पास्टर भएर काम गर्नुभएको। अनि उहाँले बोझ लिएर चाहिँ यहाँ ग्रिनभिलमा एउटा बाइबल स्कुल सुरु गर्नुभएको त्यहाँ चाहिँ। अनि उहाँले धेरै यस्तो जोन स्टार्ट भयो, मार्टिन लोइड जोन्स भयो, यस्तो मान्छेहरू चिन्नुहुन्थ्यो। अनि उहाँले यो अध्यायको बारेमा कुरा गर्दाखेरि त्यो कुरा मलाई याद आउँछ। यो के भन्छ उसको नाम भने जोन नक्स, जोन नक्स भनेको हामीले अलि अगाडि उसको बारेमा अलिकति हेरेको थियौँ, स्कटल्यान्डको। अनि उसले चाहिँ तपाईँको हृदयलाई छिया छिया पार्ने कुराले मेरो हृदय छिया छिया पार्नुहोस् भनेर चर्चतिर हेरेर प्रार्थना गर्थ्यो अरे। अनि उसले प्रार्थना गर्थ्यो अरे, प्रभु मलाई 10 जना मान्छे दिनुहोस्, म यो स्कटल्यान्ड अथवा ऊ बसेको देशलाई चाहिँ अपसाइड डाउन पार्न सक्छु भनेर उसले प्रार्थना गर्थ्यो अरे। एकदम परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति। अनि हाम्रो स्कुलमा उहाँहरूले यो सम्झाउनुहुन्थ्यो, जोन नक्स चाहिँ मर्नुभन्दा अगाडि अलिकति अशक्त बेडमा धेरै समय पढ्नु भएको रहेछ। अनि यो अध्याय चाहिँ, यो युहन्नाको सुसमाचार 17 अध्याय चाहिँ हरेक दिन पुरै पढाउने, पढ्न लगाउँथ्यो अरे हरेक दिन। त्यस्तै अर्को एकजना मान्छे बोज भन्ने एकदमै फेमस फ्रेन्च प्रिचर, एकदम नाम चलेको, उसको पनि मर्नुभन्दा अगाडि डेथ बेडमा यो योहन्नाको 17 अध्याय 60 पटक पढेको, 60 पटक होइन। अनि अर्को एकजना मान्छेको नाम पनि भन्नुहुन्थ्यो उहाँले 3 चोटि पढेको भनेर, जर्मन थियोलोजियनको बारेमा। त्यस कारण यो एकजना मान्छेले चाहिँ के भनेछ भने, जर्मन थियोलोजियन, उसको नाम स्टिमर कि के भन्यो, उसले चाहिँ यो 17 अध्यायबाट चाहिँ उसको भनाइ चाहिँ के छ भने, यो यस्तो खालको वचन हो कि म आफैलाई यो 17 अध्यायबाट प्रचार गर्ने वचन ल्याउने योग्यको ठान्दिनँ भनेर भन्थ्यो अरे उसले। अनि ऊ चाहिँ उसको चाहिँ मर्नु अगाडि 3 चोटि यो पढ्न लगाएको थियो अरे। यो सबै भनाइको मतलब के छ भने, यो योहन्नाको 17 अध्याय चाहिँ एकदमै महत्त्वपूर्ण छ। अनि तपाईँ र मेरो जीवनमा आज जति पनि कुरा हुन्छ नि, यहाँ प्रभुले प्रार्थना गर्नुभएको छ क्या, तपाईँ मेरो लागि प्रार्थना गर्नुभएको छ क्या, अनि उहाँको प्रार्थनाको उत्तरको स्वरूप हामीमा आज आशिषको अनुभव, अनुग्रहको अनुभव हामी गरिराखेका छौँ। अनि तपाईँलाई मैले यहाँ यो युहन्नाको सुसमाचार 17 चार पद पढ्न लागेको चाहिँ, जुन काम तपाईँले मलाई दिनुभयो त्यो पुरा गरी तपाईँलाई पृथ्वीमा मैले महिमी तुल्याएको छु। अनि यहाँनिर येशु प्रभुले के भन्दै हुनुहुन्छ भनेदेखि, येशु प्रभु जो संसारमा आउनुभयो 2000 वर्ष अगाडि होइन, एउटा उद्देश्य लिएर आउनुभयो। येशु प्रभुको जीवनी, उहाँको कुरा हेऱ्यो भने उहाँ केवल पिताको इच्छा गर्न आउनुभएको होइन, एकचोटि चेलाहरूसँग भन्दाखेरि उहाँले भन्नुभएको छ, पिताको इच्छा गर्नु नै मेरो भोजन हो, अनि पटक पटक ठाउँ ठाउँमा जे गर्छु मैले म पिताको कुरा गर्छु। परमेश्वर पिताले जे भन्नुहुन्छ यहुदीहरूसँग जहिले पनि उहाँले त्यही कुरा भन्नुहुन्थ्यो। त्यसको मतलब के थियो भने येशु प्रभु संसारमा आउनु हुँदाखेरि उहाँलाई एउटा विशेष काम जिम्मा लगाइएको थियो, जुन चाहिँ हामीले चारवटै सुसमाचारमा एकदम विस्तृत रूपमा रेकर्ड पाउँछौँ, हामी पढ्न सक्छौँ। येशु प्रभु संसारमा आएर उहाँले गर्नुभएको, परमेश्वरले खटाउनु भएको उहाँको इच्छा, अनि यहाँ येशु प्रभुले के भन्नुहुन्छ भने तपाईँले मलाई जुन काम तपाईँले मलाई दिनुभयो, यहाँ अर्को एउटा तपाईँलाई मैले अर्को के भन्छ अर्को भर्जन अर्को अनुवाद नेपाली दुई तिनवटा अनुवाद छ मसँग, अर्को अनुवाद, तपाईँले मलाई अराउनु भएको प्रत्येक काम गरेर मैले तपाईँलाई पृथ्वीमा महिमा दिएको के अरे महिमाले महिमित के भन्छ प्रत्येक काम गरेर मैले तपाईँलाई पृथ्वीमा महिमा दिएको छु। सो मतलब येशु प्रभुको संसारमा आउनुभएको मुख्य उद्देश्य चाहिँ परमेश्वरको इच्छा गर्न अथवा परमेश्वरलाई महिमा दिनलाई, त्यो थियो। अनि यहाँबाट एउटा कुरा हामी के पाउँछौँ भनेदेखि हामीलाई पनि येशु प्रभुले संसारमा राख्नु भएको छ, अनि हामीलाई पनि काम अराउनु भएको छ, त्यो चाहिँ येशुको महिमा गर्ने। अनि हाम्रो एक नम्बर, कुनै पनि विश्वासीहरूको एक नम्बर काम चाहिँ येशुको महिमा गर्ने, येशु प्रभुलाई महिमा दिने, अनि त्यो कुरो हामी यहाँ देख्दछौँ। अनि अहिले म तपाईँलाई धेरै यसमा म जान चाहन्न, तपाईँलाई म एक दुईवटा थियोलोजिकल कुराहरू, यो क्रिस्चियनहरूले हामीलाई अर्पण भाइले धेरै विश्वासको बारेमा धेरै किसिम शब्दहरूको बारेमा सिकाइराख्नु भएको छ एकदम गहिरो प्रकारले, अनि मलाई यस्तो लाग्यो कति धेरै कुराहरू छ जो हामी क्रिस्चियन विश्वासको कुरा गर्दाखेरि हामी त्यति फेमिलियर छैनौँ धेरै कुराहरूमा। अनि तपाईँलाई एक दुईवटा कुराहरू मलाई भन्नु मन लाग्यो, उदाहरणको लागि सोलाज भन्छ, फाइभ सोलाज, सोला भनेको चाहिँ ल्याटिन शब्दमा, विशेष गरिकन लुथरको रिफर्मेसन पछि, किनभने रोमन क्याथोलिकहरूको शिक्षामा चाहिँ विश्वास अनि फेरि अरू कुरा पनि, अनुग्रह अनि खेरि काम पनि, यो सबै जोडिएको, उनीहरूको सिद्धान्तै अलिकति फरक थियो। कहिलेकाहीँ तपाईँ रोमन क्याथोलिकहरू पक्का ख्रिस्टमा भरोसा गरेको पनि भेटिन्छ, हामीले कहिले पनि कसैलाई न्याय त गर्न सक्दैनौँ, जाँच्न सक्दैनौँ, तर इन जनरल भन्दाखेरि क्याथोलिकहरूको खास जस्तो पोप भन्छ, अनि हामी अब जस्तो अन्य जातिहरूको बारे विचारमा चाहिँ के छ भनेदेखि नि हामी क्रिस्चियन, क्याथोलिक पनि क्रिस्चियन, मर्मन पनि क्रिस्चियन, जेहोभाज विटनेस पनि क्रिस्चियन, कुरा त्यति बुझ्न गाह्रो छ होइन। अब यो सबै कुरा एकै दिन छलफल गरेर बुझाउनु त त्यति सजिलो छैन, तर हामी मौका पर्दासम्म अलिअलि कुरा गर्नु राम्रो हुन्छ। त्यसैले क्रिस्चियनहरूमा पनि धेरै फरक फरक सिद्धान्तहरू भएको छ, तर एउटा कुरा हामीले बुझ्नुपर्छ, डिनोमिनेसन भन्छ सम्प्रदाय, त्यो सम्प्रदायसँग खासमा चाहिँ त्यति सम्बन्ध छैन। मान्छेहरू जुन डिनोमिनेसनमा हुर्किन्छ इट्स ओके होइन, मुख्य कुरा चाहिँ येशु ख्रिस्टलाई चिन्ने र महिमा दिने कुरा हरेक व्यक्तिको लागि हो होइन। अनि यो रिफर्मेसन पछि चाहिँ रिफर्म भनेर भन्छ, त्यो चाहिँ के छ भने परमेश्वरको वचनको बारेमा त्यसलाई सही प्रकारले अध्ययन गर्ने, सही प्रकारले बुझ्ने, अनि परमेश्वरको बारेमा सही करेक्ट बुझाइ, हाम्रो पर्सेप्सन भन्छ दृष्टिकोण हुनु पर्यो। हामीले परमेश्वर कस्तो हुनुहुन्छ, सबभन्दा ठुलो समस्या आज हामीहरू क्रिस्चियनहरूको बिचमा के छ भनेदेखि हाम्रो भ्यू अफ गड, परमेश्वरको बारेमा हामीले जुन सोच्छौँ, हामीले धेरैचोटि ठिक प्रकारले सोच्न सकिरह हुँदैनौँ। कति कुरा ठिक छ, परमेश्वर हाम्रो सोचभन्दा कति माथि हुनुहुन्छ। उहाँको प्रेम, अघि भाइले प्रेमको बारेमा धेरै प्रार्थना गर गीत गाइराख्नु भएको थियो, वास्तवमा उहाँको प्रेम नै सबभन्दा आश्चर्यको कुरा छ भन्छ, किन हामी सोच्नु पनि सक्दैनौँ, किनभने उहाँले हामीलाई यस्तो बेलामा प्रेम गर्नुभयो जुन बेलामा हामी उहाँको विरोधी थियौँ, होइन, त्यो कुरामा अहिले नजाउँ, परमेश्वरको बारेमा। त्यस कारणले यो थियोलोजी भन्छ त्यसलाई, थियोलोजी अनि डक्ट्रिन, अङ्ग्रेजीमा थियोलोजी भनेको चाहिँ स्टडी अफ गड, होइन, थियो भनेको चाहिँ गड, ग्रिकमा थियोस भन्छ, अनि लजी भनेको चाहिँ त्यो साइन्स भने जस्तै, स्टडी भने जस्तै, परमेश्वरको बारेको स्टडी, साइन्स अफ स्टडिङ गड, परमेश्वरको बारेमा, होइन। डक्ट्रिन र थियोलोजी दुईवटा किसिमको, दुईवटा शब्द हामी चलाउँछौँ। डक्ट्रिन भनेको पनि शिक्षा होस्, त्यो क्रिस्चियनहरूको शिक्षा, त्यो सर्टेन किसिमको शिक्षा हुन्छ। अनि डक्ट्रिन अल्सो इज अ ल्याटिन वर्ड, ल्याटिन शब्द भाषाबाट आउँछ, अनि त्यो चाहिँ परमेश्वरको वचनको, जुन क्रिस्चियनहरूले कसरी जिउने, परमेश्वरलाई कसरी चिनिन्छ, मुक्ति कसरी पाइन्छ, साँचो मुक्ति कस्तो खालको हुन्छ, साँचो क्रिस्चियन कस्तो खालको हुन्छ, अथवा क्रिस्चियन क्रिस्चियनको बिचमा हामी कसरी जिउँछौँ, हाम्रो जीवनमा सबभन्दा बेसिक भन्छ नि जगको, कहिलेकाहीँ आधारभूत बेसिक भनेको चाहिँ साधारण लाग्छ, तर बेसिक भनेको त्यो त्यो जगको सबभन्दा महत्त्वपूर्ण कुरा, त्यो नभयो भने यो माथि अर्को स्ट्रक्चर ठिक हुँदैन नि। के कुरा हो यो चाहिँ, थियोलोजी अथवा डक्ट्रिनमा चाहिँ सिकाइन्छ, होइन, त्यो डक्ट्रिनको मतलब चाहिँ ल्याटिनमा परमेश्वरको वचनको शिक्षा, इसाई शिक्षा, क्रिस्चियन डक्ट्रिन भनेको चाहिँ क्रिस्चियन बारेमा शिक्षा, थियोलोजी इज डक्ट्रिन अफ क्रिस्चियन बिलिफ, बिलिफ पनि भन्छ। वास्तवमा यो विश्वास र बिलिफ दुईवटा शब्द अङ्ग्रेजीमा हामी चलाउँछौँ, अब नेपालीहरूमा विश्वासै भन्छ, जसो गरे नि विश्वास गर्ने भन्छ, होइन, तर एउटा चाहिँ फेथ हुन्छ, नाउन हो, अर्को चाहिँ बिलिभ हुन्छ, भर्ब हो, अनि जहिले पनि बिलिभ चाहिँ एक्टिभ हुन्छ, तर त्यो फेथ एक्चुली सपोज टु बी एक्टिभ, होइन, इट्स निरन्तर गरिराख्ने कुरा हो, होइन, त्यो त्यो विषयमा पनि नजाउँ अहिले। त्यस कारणले थियोलोजी इज डक्ट्रिन, क्रिस्चियन डक्ट्रिन हो, अथवा क्रिस्चियन बिलिफ विश्वासको शिक्षा हो, सिद्धान्त हो, अनि त्यसमा चाहिँ परमेश्वरको काम, एक्टिभिटिज भन्छ, र परमेश्वरको स्वभाव र मानिसको काम र स्वभाव, मानिसको बारेमा हामी सिक्ने गर्छौँ। अनि तपाईँलाई अलिकति यसको बारेमा आज अलिकति मलाई भन्नु मन लागेको हुनाले यो मैले सुरु गर्छु, क्रिस्चियन शिक्षाको अध्ययनद्वारा मात्र हामीले हाम्रो क्रिस्चियन विश्वास परमेश्वरको इच्छा अनुसार कसरी जिउन सक्छौँ, होइन, समस्याहरूलाई कसरी समाधान गर्न सक्छौँ। वास्तवमा यो निश्चित रूपमा परमेश्वरको वचनमा शिक्षा छ, होइन। अब कतिचोटि हामी क्रिस्चियनहरूको विचारमा के हुन्छ भने, जस्तो प्रार्थनाकै बारेमा कुरा गऱ्यो भने, हामीले धेरैले प्रार्थना गरिरहेछौँ, हामी धेरैको इच्छाहरू छन्, अनि त्यो प्रार्थनाको कतिवटा इच्छा चाहिँ हाम्रो चाहनाबाट कति गरेर प्रार्थना गरेको प्रार्थनाको उत्तर पाइरह हुँदैन, होइन। तर हामीले यहाँनिर प्रष्ट के बुझ्नुपर्छ भने नि, परमेश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ, त्यो उहाँको वचन हो, परमेश्वरको वचन भन्दा सत्य कुरा यो संसारमा अर्को कुरा छैन। त्यस कारणले हाम्रो प्रार्थना बाइबल अनुसार कुन अवस्थामा परमेश्वरले उत्तर दिनुहुन्छ, तपाईँलाई तिनवटा कुरा भन्छु। एउटा, परमेश्वरको इच्छा अनुसारको प्रार्थना, त्यो कुनै पनि व्यक्तिको है, कुनै विशेष व्यक्ति चाहिँदैन। जब तपाईँ पुरा हृदयले प्रभुको अगाडि जानुहुन्छ नि, हो, कसै कसैलाई विश्वासको वरदान, हिलिङको वरदान, विभिन्न किसिमको वरदानहरू दिनुहुन्छ जरुर, किनभने त्यो सेवाको लागि, सन्तहरूको सेवाको लागि दिनुहुन्छ। तर हरेक व्यक्ति चाहिँ पवित्र आत्माको मन्दिर, होइन, पहिलो कोरन्थी 3:16 हामी परमेश्वरको मन्दिर, पवित्र आत्माको मन्दिर, किनभने उहाँ चाहिँ हामीमा आएर बस्नु भएको छ। त्यस कारण त्यो कुरो एकदम क्लियर छ। त्यस कारणले परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर चाहिँ 3 किसिमको, पहिलो चाहिँ परमेश्वरको इच्छा अनुसार गरेको प्रार्थना। त्यसमा पहिलो कुरा, हामी परमेश्वरको अगाडि कुनै कुरालाई प्रार्थना गर्छौँ भनेदेखि, उही मेरो साथीले आजभन्दा 35 वर्ष अगाडि कुरा याद गरिरहेको छु, अहिले कहाँ छ मलाई थाहा थिएन, थाहा छैन, म विद्यार्थी हुँदा उसको एउटा डायरीमा अरू त अरू धेरै विषय थियो, अनि गरिबै मान्छे हुन्छ होइन, जवान मान्छे, अनि उसको एउटा विषय चाहिँ गाडी, अनि देशको चाहिँ प्रधानमन्त्री अथवा संसदमा उठेर जित्ने, यो सबै उसको प्रार्थना थियो। अनि उसको प्रार्थना देखेर मलाई हाँस उठ्थ्यो सधैँ होइन, दिनदिनै, किन उसले विचार गर्छ परमेश्वरले दिनुहुन्छ, उसलाई एकदम इच्छा लाग्छ, त्यो कहाँ छ मलाई थाहा छैन, यु वुड बी इन्ट्रेस्टेड टु नो, यु नो। तर प्रार्थना गर्नुभन्दा पहिला हामीले परमेश्वरको इच्छा मेरो लागि के छ, उहाँको योजना के छ, त्यतातिर अलिकति ध्यान दियो भने, किनभने परमेश्वरको इच्छा चाहिँ बेस्ट हुन्छ, गुड बेटर मात्रै होइन कि बेस्ट। तपाईँ र मलाई चाहिँ गुड लाग्ने कुरा भन्दा परमेश्वरले दिने कुरा चाहिँ एकदम उत्तम हुन्छ, हामीलाई थाहा हुँदैन। सायद हामीलाई चाहिँ अब त्यो ठुल्ठुलो गाडी यस्तो कति धेरै पैसा हामीलाई एकदमै राम्रो लाग्छ होला, तर त्यो खराब पनि हुनसक्छ, किनभने परमेश्वरले चाहनु भने त दिनुहुन्छ नि त, उहाँले दिन नसक्ने कुरा त केही पनि छैन होइन। त्यसमा पहिलो कुरो परमेश्वरको इच्छा अनुसार माग्नु पऱ्यो। दोस्रो कुरा चाहिँ याकुबमा चाहिँ याकुबले के भन्छ, धर्मी जनहरूको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। धर्मी जन भनेको चाहिँ परमेश्वरमा पवित्र जीवन जिउनेहरू होइन, धर्मी जनहरूको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। त्यस कारण तपाईँ जो परमेश्वरसँग सम्बन्धमा हुनुहुन्छ, अब यहाँ धर्मी जन भन्दाखेरि चाहिँ पवित्रीकरण भन्छ बाइबलमा, विश्वासद्वारा येशु ख्रिस्टमा हरेक व्यक्ति धर्मी ठहरिन्छ। धर्मी यो अदालती शब्द हो खासमा, जस्टिफाइड, जस्टिफिकेसन। अब यो नेपालीमा हामीले अनुवाद गर्दाखेरि कसरी हामीलाई त्यसको ठ्याक्कै बुझ्न गाह्रो छ, तर त्यसको खास अर्थ के हो भनेदेखि, धर्मी भनेको चाहिँ परमेश्वरको अगाडि धर्मी हो त्यो जो चाहिँ विश्वासद्वारा, हामीले कमाएको हुँदैन कति पनि। त्यही कारण अलिकति आज मैले तपाईँलाई फाइभ सोलाज भनेर अलिकति त्यसको बारेमा पनि अलिकति ब्रिफमा एक दुईवटा शब्द भन्ने विचार छ, अनुग्रहको कुरा होइन। अनि यो सबै तपाईँले बुझ्यो भने वास्तवमा तपाईँलाई चिन्ता फिक्री नै लाग्दैन, किनभने यु नो द गड इज मच, एकदमै हामीले सोचेको विचार गरेको भन्दा यति असल हुनुहुन्छ त्यो त, किन हामीले सधैँ गद गद बनाउने परमेश्वर हो। कतिचोटि हामी आफ्नो सीमित नलेजले चिन्ता गर्छौँ होइन, किनभने परमेश्वरको हातबाट त हामीलाई केहीले खुस्काउन सक्दैन, उहाँ त शक्तिशाली हुनुहुन्छ होइन। येशु प्रभु चेलाहरूसँग हुँदाखेरि आँधी आउँछ अनि डुङ्गा डुब्न खोज्छ, अनि चेलाहरू येशुसँग रिसाउँछन्, प्रभु हामी त मन लाग्यो तपाईँ वास्ता गर्नुहुन्न, यस प्रकारले झर्केर कुरा गर्छन्। अनि येशु प्रभुले भन्नुहुन्छ, हे अल्पविश्वासी हो भनेर, अनि येशु प्रभुले हुन्छ चुप चुप लाग भन्नुहुन्छ, आँधी ठ्याक्कै रोकिन्छ, अनि छाल पनि शान्त हुन्छ, त्यो पानी पनि यस्तो हुन्छ। वास्तवमा येशु प्रभुले गरेको सबै जो आश्चर्य कर्महरू छ, हामीले त्यो फोकसबाट हेऱ्यो भने परमेश्वरको शक्ति त्यहाँ देख्छ, येशुको शक्ति त्यहाँ देख्छ, उहाँले जे चाहनुभयो गर्न सक्नुभयो। अनि आज येशु उहाँकै प्रतिज्ञा अनुसार, उहाँकै वचन अनुसार तपाईँ र म उहाँमा आउँछौँ, र उहाँ नै हाम्रो जीवन हुनुहुन्छ जो उहाँ हामीमा हुनुहुन्छ, यो कुरो हामीले कहिले भुल्नु हुँदैन। त्यस कारण मैले अघि के भन्थेँ, धर्मीजनको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ, तर त्यो धर्मीजन भन्दाखेरि हामी एकैचोटि पर्फेक्ट हुने त होइनौँ, हामीमा गल्तीहरू हुनसक्छ, कहिलेकाहीँ नजानेर, कहिलेकाहीँ कमजोर भएर, कहिलेकाहीँ शारीरिक रूपमा अप्ठ्यारो भएर होला, तर हाम्रो इन्टेन्सन भन्छ। जहिले पनि मैले बाइबल कलेजमा एउटा कुरा के सिकेँ भने नि, हामी आफै चाहिँ कहिले पनि पर्फेक्ट हुँदैनौँ रे, तर हाम्रो विश्वास छ नि, हाम्रो हृदय चाहिँ करिब करिब पर्फेक्ट हुनुपर्छ अरे, हाम्रो सोच विचार चाहिँ येशूलाई दिया हुन्छ, त्यस कारण येशूको सोच हुन्छ। त्यसो हुँदा हुँदै पनि कहिलेकाहीँ हामी खुस्किन्छ काहीँ काहीँ, तर प्रभुले हामीलाई फेरि ठिक बाटोमा लग्नुहुन्छ होइन। धर्मी जन भनेको चाहिँ येशूको रगतबाट, येशूको बलिदानबाट पापको सबै जति पनि प्रभावहरू छन् हामीबाट सब हटाइन्छ। अब पाप भनेको त अपराधै त हो, अपराध गर्ने मान्छेको के हुन्छ, त्यो अपराधको दण्ड तिर्नु पऱ्यो नि होइन, झेलखान जानु पऱ्यो नि, तर येशूले हाम्रो झेलखान बसिसक्नु। जब येशूलाई विश्वास गर्छौँ त्यो अपराध गयो। सो त्यो धर्मी ठहरिने भनेको चाहिँ निर्दोष ठहरिने, कहिले नगरेको जस्तो, बाइबलको बुझाइ त्यस्तै हो, पूर्वबाट पश्चिम कति टाढा छ होइन, अनि अर्को के छ, त्यति टाढा हाम्रो पाप उहाँले हटाइदिनुहुन्छ को मतलब सम्झना छैन येशु प्रभुमा होइन, धर्मी जनको प्रार्थना। त्यसपछि तेस्रो कुरा चाहिँ प्रेयर बाई फेथ, विश्वासको प्रार्थना, उहाँले जहिले पनि उत्तर दिनुहुन्छ। अनि यो सबै कुरा गर्दै गर्दा के हुन्छ भनेदेखि यो सबै कुरा कहाँबाट आउँछ, परमेश्वरको बारेमा हामीलाई सही ज्ञान, उहाँ को हुनुहुन्छ। त्यस कारण घरिघरि हामी तपाईँले भजन सङ्ग्रह कहिलेकाहीँ पढ्ने गर्नुहोस्, परमप्रभु मेरो गोठालो हुन्छ मलाई केहीको घटी हुँदैन, भजन सङ्ग्रह 23, त्योभन्दा अगाडि 22 पनि पढ्नुभयो भने, भजन सङ्ग्रह पुरै पढ्नुभयो भने, दाउद जो राजा शक्तिशाली व्यक्ति हो नि, खासमा दाउद शक्तिशाली होइन, उसरी विश्वासको हिसाबले के भन्छ, सिंहसँग, सिंहलाई मारेको, भालुसँग लडेको, अनि गोलायतलाई मारेको त कथै लेखेको छ बाइबलमा, त्यो स्टोरी नै छ, उसले गरेको घटना छ त्यहाँ होइन, दाउद। तर परमेश्वरको अगाडि दाउदले आफैलाई कसरी विनम्र तुलाउँछन्, किनभने हि उसलाई परमेश्वरको प्रकट, वास्तवमा सुसमाचारको अहिले आएर बाइबलमा जो येशु प्रभुले गरेका कति सुसमाचारको कुरा छ नि, भजन सङ्ग्रहमा दाउदलाई कहाँबाट प्रकाश आउँछ, तिनले कति लेखा छ येशुको बारेमा, भजन सङ्ग्रहमा धेरै येशुको बारेमा भविष्यवाणीहरू छन्, उसले त्यहाँ देखे छ, अचम्मको कुरा। अनि उनी परमेश्वरमा, त्यसैले उनलाई परमेश्वरको बारेमा यति ज्ञान छ त्यहाँ, किनभने पवित्र आत्माले सायद परमेश्वरले प्रकट गरिदिनु भयो। तपाईँ र म जब परमेश्वरतिर फर्कन्छौँ नि, परमेश्वरले प्रकट गर्नुहुन्छ, हामीलाई अझै परमेश्वरको बारेमा थाहा हुन्छ, त्यसले हामीलाई अझै नम्र, अझै उहाँमा ढुक्क भरोसा गर्ने बनाउँछ। त्यसकारणले विश्वासको प्रार्थना, उहाँमा भरोसा गर्ने चाहिँ उहाँको शक्तिमा, उहाँको प्रतिज्ञामा, प्रमिसेसहरू होइन, उहाँले भनेका वचनहरू, अनि उहाँले गरेको सबै कुराद्वारा चाहिँ हामी उहाँमा भरोसा विश्वास गर्न सक्छौँ। त्यस कारणले अब मैले तपाईँलाई के जोड्दै थिएँ यहाँनिर भने, यो क्रिस्चियनहरूको बारेमा जो हामीले क्रिस्चियन विश्वास भनेको थुप्रै कुरा छ डिटेलमा, तर सदा धेरैचोटि हामीले यति सबै बुझ्या पनि हुँदैन, बुझ्नु पनि पर्दैन। तपाईँलाई म खासै भने मैले जुन दिन विश्वास गरेको थिएँ नि, मलाई यति सबै ज्ञान थिएन, एउटा कुरा थियो, मैले सपनामा येशु प्रभुलाई भेटेको थिएँ, अनि बिउजिँदाखेरि नै म यस्तो प्रकारको त्यो रेस्टलेस भएको थिएँ, अनि त्यसपछि एकजनाले प्रार्थना गरिदिएपछि मलाई ठिक भएको थियो, अनि त्यो पिक्चर आज पनि देख्छु मैले, येशुको हात समातेको सपनामा होइन, मेरो विश्वासको त्यो टर्निङ पोइन्ट त्यो थियो। म त एकदमै कठोर खालको, विद्रोही खालको, आडम्बरी खालको, नास्तिक व्यक्ति, तर येशुको दर्शनले मलाई पगालिदियो, अनि मलाई आज पनि त्यो न्यानो न्यानो छ। तर मैले के भन्दैछु भने नि, यत्रो वर्ष 41 विश्वास गरेर सबै कुरा त मैले जाने थिएन, तर तपाईँ परमेश्वरको वचन जसै हामी बढी पढ्दै जान्छौँ नि, यो एउटा ठुलो हात्तीको पिक्चर जस्तो त्यो एकदम क्लियर हुँदै जान्छ। उदाहरणको लागि एउटा रुख, रुखमा त धेरै कुरा हुन्छ नि होइन, डिटेल हुन्छ नि। यो परमेश्वरको राज्य, परमेश्वरसँगको हाम्रो सम्बन्ध, परमेश्वरले हामीलाई कसरी अगाडि बढाउनुहुन्छ, यो एउटा रुख जस्तै छ, हामीले पहिला एकैचोटि देखा हुँदैनौँ, जस्तो एउटा चरा गरेर रुखमा बस्छ, उसलाई रुखको बारेमा सबै कुरो त थाहा हुँदैन नि होइन, तर परमेश्वरले हामीलाई प्रकट गर्नुहुन्छ। अनि यो सबै कुराले चाहिँ तपाईँ र मेरो विश्वास अझै बढाउँछ, हामी उहाँलाई सेवा गर्ने कुरामा अझै सक्रिय हुन सक्छौँ। अनि सबभन्दा ठुलो कुरा के छ भने नि, हामी यो संसार यति अन्धकार र नर्क जस्तै छ कहिलेकाहीँ मानिसहरूको हृदय, तर तपाईँ र मैले परमेश्वरको दर्शन, उहाँको बारेमा बुझ्दै गयो भने यहाँ स्वर्ग अनुभव हुन्छ, किनभने तपाईँको हृदय उहाँको उपस्थितिले प्रफुल्लित हुन्छ होइन। त्यस कारणले त्यो कुरा म तपाईँलाई अलिअलि बाँड्न चाहन्थेँ आज। अनि मसीह गवाईको चाहिँ काममा लागू गर्न, सक्रिय हुन उहाँको शिक्षाले हामीलाई तयार पार्न सक्छ। सुसमाचार प्रचारले, तिनले प्रचार गर्ने सन्देशमा ठिक प्रकारले गर्न सक्छ होइन, अनि उहाँको बारेमा अलिक ज्ञान हुँदाखेरि हामी अझै प्रभावकारी हुन सक्छौँ। विभिन्न प्रकारका मानिसहरूको आवश्यकतामा कसरी यो परमेश्वरको वचन लागू हुन्छ, यो सबै हामी बुझ्न सक्छौँ। तर सबभन्दा महत्त्वपूर्ण, तपाईँलाई अलिक एकछिनमा एउटा कुरा म भन्न लागेको छु, अनि यो कुराहरू नबुझ्दाखेरि कतिचोटि क्रिस्चियनहरूमा पनि यो कहिल्यै सन्तुष्टि नहुने, अनि एउटा चर्चबाट अर्को चर्च जाने यस्तो पनि हामी देख्छौँ। तर प्रभुले हामीलाई जान्नुहुन्छ, हाम्रो खाँचो अनुसार नै मान्छे ल्याउनुहुन्छ, त्यस्तै साथीहरूसँग भेटाइदिनुहुन्छ, अनि त्यो साथीहरूको वरदानहरूले हामीलाई सेवा पुऱ्याइदिन्छ, अनि हामी यसरी ख्रिस्टमा बढ्छौँ। यो सबै कुरा परमेश्वरको अनुग्रहबाट हुन्छ। त्यो सबभन्दा ठुलो कुरा चाहिँ हाम्रो क्रिस्चियन जीवन हाम्रो आफ्नै कुराबाट भन्दा परमेश्वरबाट बगिराखेको अनुग्रहबाट हुन्छ। क्रिस्चियन शिक्षाको ज्ञान नभएको व्यक्तिले कहिलेकाहीँ प्रचार गरेको सुसमाचारमा पनि कहिलेकाहीँ अलिकति गडबड हुनसक्छ। त्यसकारण हामी जहिले पनि उहाँमा भरोसा गर्न जरुरी छ, होइन? उहाँको वचनलाई गहिरेर हेर्न जरुरी छ। जहाँ कचोटि कहिलेकाहीँ कोही कोही मान्छेहरू हुन्छ, हुन त म यस्तो कुरा त्यति गर्न चाहन्न पनि, किन हामीले अर्कालाई न्याय गर्ने, अर्कालाई जाँच्ने, अर्को नराम्रो मान्छे चाहिँ उसको बारेमा उल्लेख गरिराख्ने जरुरी छैन। सबै किसिमको मान्छे छन्, होइन? उनीहरूको न्याय उनीहरू परमेश्वरले गर्नुहुन्छ र हामीले हाम्रो कुरा गर्नुपर्छ। तर यहाँनिर हामी आफैले सिक्ने कुरामा चाहिँ उहाँको बारेमा मान्छेलाई बताउने कुरामा पनि हामीले अलिकति गहिरो जानेपछि हामीले राम्रोसँग बताउन सक्छौँ, मान्छेलाई मद्दत गर्न सक्छौँ, होइन? उनीहरूले विश्वास गर्न सक्छ। अनि त्यसकारणले बाइबलीय शिक्षा, बाइबलीय टिचिङ अथवा डक्ट्रिनलाई हामीले अलिकति गहिरिने कोसिस गर्नुपर्छ, जुन चाहिँ हामीले गएको केही हप्ताहरूमा भाइ अर्पणबाट धेरै कुराहरू सिकिराखेका छौँ। यो एकदमै जरुरी छ, किनभने यो सबै वचनमा आधारित छ, हामीलाई सबै परमेश्वरको वचनबाट नै आउँछ, होइन? हामीले अरू कतैबाट केही गर्नु पर्दैन। त्यसकारणले चाहे प्रचारक हुँ, चाहे खालि साधारण विश्वासी हुँ, हामी सबैको परमेश्वरको अघि मैले हेरेको थिएँ नि महिमा गर्ने उहाँले हामीलाई केही काम दिनुहुन्छ, कसैले प्रार्थना गर्ने होला, सबैको लागि परमेश्वरको केही न केही छ। हामीले उहाँतिर हेर्नुपर्छ, किनभने उहाँ चाहिँ हाम्रो सम्बन्धमा आउने प्रभु, हामीसँग रहने प्रभु। यो अर्को कुरा हो, क्रिस्चियन भनेको कुरा नै सबभन्दा ठुलो आनन्द भनौँ अथवा ठुलो कुरा नै के हो भनेदेखि नि साक्षात परमेश्वरसँग तपाईँको मेरो व्यक्तिगत सम्बन्ध हुन्छ, अनि त्यो चाहिँ एकदमै अरू काहीँ पनि छैन। त्यसकारणले त्यसले चाहिँ हाम्रो जिउने कुरामा अझै आनन्द हुन्छ। त्यही कारण मान्छेहरूले देख्न सक्छ कि हामीमा ख्रिस्ट हुनुहुन्छ। त्यही कारणले यो डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन भनेर येशू प्रभुले भन्नुहुन्छ नि, त्यो सहर चाहिँ चम्किराखेको, किनभने हामीमा येशू चम्कनुहुन्छ नि। त्यसकारणले व्यावहारिक कुराहरूमा, हाम्रो जिउने कुराहरूमा, यी सबै कुराहरूमा ठिक प्रकारले गर्नलाई चाहिँ हामीले यो सिद्धान्तहरूलाई बाइबलीय रूपमा परमेश्वरको बारेमा उहाँले कसरी गर्नुहुन्छ, आधारभूत जग महत्त्वपूर्ण कुराहरूको बारेमा हामीले जान्नु चाहिँ जरुरी हुन्छ भनेर म यहाँ भनिरहेको छु। परमेश्वरको प्रकृति, परमेश्वरको के भन्छ, परमेश्वरको प्रकृति भनेको चाहिँ उहाँको स्वभाव, उहाँको नेचर, उहाँ कस्तो खालको हुनुहुन्छ। दोस्रो चाहिँ संसारको स्वभाव, संसारको कल्चर कस्तो छ, यो सबै कुरा बुझ्ने काम कहाँबाट हुन्छ, वचनबाट हुन्छ। हामीले वचन के अरे संसारको के समस्या छ भनेर बुझ्ने हो भने परमेश्वरको वचनमै लेखा छ, परमेश्वरको बारेमा त्यहीँ छ, हाम्रो आफ्नो बारेमा त्यहीँ छ, हामी कसरी प्रभुलाई अझै बढी गहिरो हुन सक्छौँ त्यहीँ छ। त्यसैले परमेश्वरले यो सबै कुरा हामीलाई सिकाउनुहुन्छ, बाइबलबाट नै हो, होइन? अनि सृष्टिको बारेमा, पापको बारेमा, मान्छेहरूलाई पापबाट कसरी उम्किन सक्छ, अझै पापले पापद्वारा चाहिँ हामीलाई सैतानले कसरी अझै पन्जामा हाल्न थाल्छ, यो सबै कुरा हामी बुझ्छौँ। येशु ख्रिस्टमा चाहिँ पापी संसारबाट परमेश्वरको नयाँ सुरुवात र व्यक्ति र मण्डलीमा परमेश्वरको नयाँ सृष्टि कसरी प्रभावकारी हुन्छ भन्ने कुरा हामीले उहाँको वचनमा सिक्छौँ। किनभने येशु प्रभु संसारमा आउनु भएको चाहिँ उहाँको राज्य स्थापना गर्ने भनेको चाहिँ एक प्रकारले नयाँ सृष्टि, होइन? दोस्रो कोरन्थी 5:17 म घरिघरि दोहोऱ्याउँछु, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि, किनभने येशु ख्रिस्ट आउनुहुन्छ। अब हाम्रो त्यो पहिलाको पाप, होइन, एफिसी 2 1-2 छ नि, हामी आफ्नो पाप र अपराधमा मरेको हो, तर उहाँले जीवित बनाइदिनु भयो, वी बिकम न्यू, पुरानो छैन। अब त्यो पुरानोतिर विचारै गर्नु परेन, हामी नयाँ सृष्टि हुन्छ, अनि परमेश्वरले हामीलाई नयाँ बनाउनुहुन्छ। त्यसकारणले परमेश्वरको वचन, जीवित वचन, धर्मशास्त्रको अध्ययन, अघि मैले यसको बारेमा भनिसकेँ, यो थियोलोजी भनेको ग्रिक शब्दमा परमेश्वरको शास्त्र अथवा धर्मशास्त्र, जसमा परमेश्वरको बारेमा हामी अध्ययन गर्दछौँ, जस्तो बायोलोजी भनेको जस्तै, होइन? बायोलोजी, फार्माकोलोजी भन्छ नि, त्यो मेडिसिनको बारेमा फार्माकोलोजी भन्छ, म पहिला एकचोटि मैले बायोलोजी पढेर डक्टर हुने विचार गरेको थिएँ क्या, धेरै पहिला, त्यो म क्रिस्चियन हुनुभन्दा अगाडि कुरा हो। तर मलाई बायोलोजी अलिअलि थाहा छ, त्यो यस्तो खालको के बनाएको धेरै अलिअलि याद छ मलाई। अनि त्यो के भन्छ यो प्लान्टको यो सेलहरू अनि एनिमलको सेलहरू के भन्छ त्यो त्यो सबै कुरा अलिअलि याद छ। त्यो लोजी भने चाहिँ त्यस्तै थियोलोजी होइन, त्यो कुरा हो। त्यस कारणले डक्ट्रिन भनेको पनि ल्याटिन शब्द हो शिक्षा, क्रिस्चियन शिक्षा, मसिही शिक्षा होइन। मसिही भनेको चाहिँ मसिह भनेको ख्रिस्ट, मसिही भनेको चाहिँ ख्रिस्टलाई विश्वास गर्ने। कहिलेकाहीँ इन्डियातिर मसिही भन्छ क्रिस्चियनहरूलाई होइन, इसाई भन्छ, क्रिस्चियन भन्छ, जे भन्नु होइन, मसिह विश्वासमा कसरी बढ्ने भन्ने शिक्षालाई डक्ट्रिन भन्छ। अनि यहाँनिर मैले यति किन भनेको छु भने यो डक्ट्रिन पनि अति नै महत्त्वपूर्ण छ, यद्यपि सबै नजान्ने नजानी हुँदैन भने छैन, किनभने परमेश्वरले हाम्रो लेभलमा काम गर्नुहुन्छ होइन। जस्तो भर्खर जन्मिया बालकलाई धेरै ज्ञान पनि त हुँदैन नि, बट गड इज परमेश्वर आफै इन्भल्भ हुनुहुन्छ हाम्रो हृदय परिवर्तन गर्ने होइन। त्यसैले त्यो तपाईँलाई मैले भने, अब यहाँ परमेश्वरको बारेमा दुईवटा, परमेश्वर र परमेश्वरको वचन, त्यसपछि हामी यो फाइभ सोलास, त्यसपछि म सिद्धाउँछु परमेश्वरको स्वभाव होइन। परमेश्वरको बारेमा अध्ययन गर्ने त धेरै ठुलो ज्ञान हो, धेरै ठुलो अर्थ हो। परमेश्वर प्रेम हुनुहुन्छ, पवित्र हुनुहुन्छ, न्यायी हुनुहुन्छ, निष्पक्ष न्यायाधीश, सर्वशक्तिमा सर्वव्यापी सर्वज्ञान, यसको बारेमा एकदमै गहिरो विचार अध्ययन गर्न सकिन्छ, त्यो त्यसको मतलब के हो भन्ने। र एउटा शब्द छ यहाँ, अनि सबरन सबरन ग्रेस भनेर भन्छ, धेरैले चर्चको नाम पनि राख्छ होइन, सबरन ग्रेस, अनि सरपासिङ ग्रेस, सेभिङ ग्रेस। ग्रेसको बारेमा पनि धेरै अध्ययन छ, चार पाँचवटा अध्ययन छ ग्रेसको बारेमा। अनि तपाईँले बाइबलमा अलिक गहिरेर हेर्नुभयो भने त्यसको अर्थ के हो त्यहाँनिर छ, एकदम हुन्छ, तर त्यो लेभलमा अध्ययन गर्नु पऱ्यो, एकदम जाँगर लाग्नु पऱ्यो। एनिवे तपाईँलाई अलिकति सोभरनिटीको बारेमा, नेपालीमा सार्वभौमिकता भन्छ, त्यो चाहिँ आफैमा शक्ति अधिकार आधारित, वा आफैमा आधारित, जस्तो कुनै पनि देश चाहिँ सार्वभौमिक देश भन्छ नि, भनेको त्यो त्यो देशको सबभन्दा उसको सबै कुरा आफैले शासन गर्छ भने जस्तै। परमेश्वरको सार्वभौमिकता यो अति ठुलो कुरा हो, हामी विश्वासीहरूलाई यसको ज्ञान हुनुपर्छ, किन परमेश्वरलाई कसैले पनि यसो गर्नुहोस् भन्दैन, उहाँको उहाँले जे भन्नुहुन्छ त्यही हुन्छ होइन। यो चाहिँ एकदमै फाउन्डेसनल, एकदमै आधारभूत शिक्षा हो कि परमेश्वर सार्वभौम सरकार, उहाँको अधिकार, उहाँको रुलिङ होइन, परमेश्वरको शान्तिले तिमीहरूको हृदयमा रुल गरोस्, शासन गरोस् भनेको थाहा छ तपाईँलाई। त्यसको मतलब के हो, त्यसको मतलब चाहिँ उहाँले मोनिटर गरेको जस्तो एकदमै। त्यसकारण परमेश्वर एउटा कुरा त उहाँ असीमित हुनुहुन्छ होइन, कुनै पनि ठाउँमा सबैको हृदयमा, त्यो नै हाम्रो दिमागमा त्यति पस्न नसकिने। त्यसकारणले हामी मानिसहरू विश्वासी अविश्वासी सबैमा कति कुराहरू परमेश्वरबाट आउँछ होइन, किनभने कतिचोटि जस्तो पानी पर्नेदेखि लिएर मान्छेको जीवनमा धेरै कुराहरू हुन्छ, ऊ क्रिस्चियन नभए पनि त्यो परमेश्वरबाटै आउँछ, उहाँले नै नियन्त्रण गर्नुहुन्छ, उहाँको अनुग्रहबाट आउँछ। तर जो विश्वासी छ त्यो चाहिँ एकदमै फेरि फरक हुन्छ, अलिकति फरक हुन्छ, किनभने हामीमा चाहिँ येशु ख्रिस्टको सबै आशिष आउँछ, किनभने ख्रिस्ट नै हामीमा आएर बस्नुहुन्छ, अनुग्रह येशु ख्रिस्ट हुनुहुन्छ, उहाँ हामीमा बस्नुहुन्छ, अनि जति कुरा ख्रिस्टमा छ त्यो हामीमा हुन्छ, त्यो सबै परमेश्वरको सर्वभौमिकताबाट आउँछ। भनेको मतलब त्यहाँ कसैले रोक्ने त्यहाँ अर्को केही हुँदैन। अर्को दोस्रो विचार के हुन्छ भने उहाँलाई प्रेम गर्नेहरूलाई होइन, परमेश्वरको अनुग्रह प्रशस्त छ, बाइबलमा हामी त्यही देख्छौँ। यदि उहाँले सबैलाई शासन गर्नुहुन्छ भने उहाँले जसको असल काम गर्नुहुन्छ उनीहरूलाई असल बाहेक अरू केही पनि प्राप्त हुँदैन, किन परमेश्वरले अघि मैले सुरुमा भनेको थिएँ नि गुड बेटर बेस्ट होइन, तपाईँ र मलाई चाहिँ जुन बेस्ट जस्तो लागेको छ, तर बेस्ट हो कि होइन परमेश्वरलाई थाहा हुन्छ होइन। त्यस कारण पछि हामीले चाहेको उहाँले दिनुहुन्न, किनभने उहाँले बेस्ट दिनुहुन्छ, त्यो चाहिँ हामीले अलिकति ठिकै चाहेको कुरा हुनसक्छ। त्यस कारण यो सबै कुरा परमेश्वरमा हुन्छ, उहाँ ले जस्तो असल काम गर्नुहुन्छ उनीहरूलाई असल बाहेक अरू केही पनि उहाँले गर्नुहुन्न। सान्त्वना अथवा आश्रय परमेश्वरमा हामी लिइराखेका छौँ भने उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँको सर्वशक्तिमान हातको मुनि हामी सबै सुरक्षित छौँ। हामी आफै उहाँ बाहेक हामी मानिसहरू एक प्रकारले अन्धा नै छौँ, किनभने हाम्रो समझ परमेश्वरको समझ बाहेक यो के भन्छ त्यसलाई अनन्त के भन्छ यो ईश्वरीय समाज आउँदैन। त्यही कारण परमेश्वरको आत्मा हामीसँग हुनुहुन्छ, होइन हामी कमजोर छौँ, तर उहाँ जहिले पनि शक्तिशाली हुनुहुन्छ। उहाँको समझ उहाँको बुद्धि त्योभन्दा अर्को त छँदै छैन, उत्तम हुनुहुन्छ। यद्यपि हामी सबैलाई अरू मानिसहरूलाई हामी आफै कतिचोटि मद्दत गर्न सक्छौँ, कतिचोटि हामीले राम्रो गर्न खोज्यौँ भने त्यसले गलत काम पनि गर्न सक्छ हामीलाई आफ्नो समझ नहुने। त्यही कारणले हामीले धेरै प्रार्थना गरेर परमेश्वरको अगुवाई खोज्छौँ, अनि जो मान्छे परमेश्वरमा धर्मी छ उहाँमा समर्पित छ उहाँको इच्छा खोज्छ साँच्ची नै उसलाई परमेश्वरले प्रकाश दिनुहुन्छ। होइन खास चाहिएको कुरा हामी नमागेर हाम्रो बुद्धि नभएको हुनाले कतिचोटि हामीलाई ठुल्ठुलो कुरा माग्नु मन लाग्छ, तर त्यो सायद परमेश्वरले किन मुख्य कुरा चाहिँ हामी यो संसारमा धन सम्पत्ति कमाउने अथवा या नाम कमाउने भन्दा पनि परमेश्वरमा असल बन्ने येसुको स्वभावमा बन्ने हो नि त। अनि जब हामी येसुको स्वभावमा अलि बनाएको छैनौँ भने परमेश्वरले के गर्नुहुन्छ र हामी अझै बन्ने तरिका त्यो चाहिँ अलि अप्ठ्यारो हुन्छ कतिचोटि, होइन त परमेश्वर। त्यस कारणले हामी जुन कुराको लालसा गर्छौँ एकदमै त्यो कुरा कतिचोटि हाम्रो विचार गलतबाट आएको हुनसक्छ, त्यसैले कतिचोटि त्यस्तो कुराहरू नआएको पनि हुनसक्छ। त्यसैले हाम्रो हृदयको सोच सही हुनलाई चाहिँ हामीले परमेश्वरको अगाडि नै जानुपर्छ, अनि उहाँको शासनद्वारा उहाँको शक्तिद्वारा उहाँको अगुवाईद्वारा उहाँले जे हाम्रो जीवनमा हुनुपर्छ त्यो कुराको प्रकाश हामीलाई आउन सक्छ। धेरै मानिसहरूको अगुवाई के भन्छ टेस्टमनी हामी देख्दछौँ। त्यसैले यहाँनिर मैले के भनेको भने कतिचोटि मान्छेहरू हामीले प्रार्थना गर्छौँ विषय पनि हुँदैन, अनि थाहा छैन के हो किन त्यस्तो हुन्छ, के परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएन, के हामीले मिस्टेक गऱ्यौँ, होइन परमेश्वरको योजना छ हामीलाई थाहा छैन, एक दिन थाहा हुन्छ हामीलाई। त्यसैले हामीले उहाँ किन उहाँले चाहनुभयो भने सबै कुरा हुन्छ। अहिले भर्खर आकाश खस्न सक्छ किनभने उहाँ त्यति शक्तिशाली, पहिलो कुरा। दोस्रो कुरा चाहिँ उहाँ प्रेमी हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ। तेस्रो कुरा चाहिँ हामी चाहिँ उहाँको आँखाको नानी भन्छ नि, एप्पल अफ हिज आई, हामी चान्छु नै होइन उहाँबाट प्रेम गरिएको व्यक्ति हौ। त्यसैले कतिचोटि हामीले कहिले सोच्नु हुँदैन कि सायद परमेश्वरले मेरो प्रार्थना सुनिरहनु भएको छैन, हामी निरन्तर उहाँमा ढुक्क भएर आनन्दित भएर प्रसन्न भएर भरोसा गर्नुपर्छ। कहिलेकाहीँ हामीलाई शारीरिक सङ्कष्ट हुनसक्छ, आर्थिक अवस्थामा दुःख हुनसक्छ, मान्छेको विरोध पनि आइराख्नु सक्छ, त्यो सबै कुरा चाहिँ उहाँले उत्तर नदिएको कुरासँग दाँच्नु हुँदैन, किनभने उहाँले चाहेको कुरा त जहिले पनि हुन्छ। तपाईँ र म जुन सुरक्षा उहाँमा छौँ कसैले छुन सक्दैन, त्यही कुरो बाइबलमा घरिघरि उहाँले भन्नुभएको छ, म तँसँग छु, त मेरो हातबाट तिमीहरूलाई कसैले लानु सक्दैन भनेर उहाँले भन्नुभएको छ। त्यस कारणले त्यो कुरा बुझिसकेपछि के हुन्छ भने हामीले जहिले पनि हाम्रो आवश्यकता खाँचो दुःख कष्ट पीडा प्रार्थना गर्नुपर्छ, तर त्यसको उत्तर जे आउँछ प्रभुको हातमा राख्नुपर्छ। अनि कहिलेकाहीँ भने जस्तो उत्तर छैन भने हामीले केही सोच्नु पर्दैन, हामी निरन्तर परमेश्वरमा भरोसा गर्नुपर्छ। कोही कोही मान्छेहरूले चाहिँ अब त्यो मान्छेको जीवनमा पाप छ अनि यस्तो भएन, त्यस्तो भन्दाखेरि चाहिँ ठुलो मिस्टेक हुन्छ, त्यस्तो होइन। किनभने कसैले कसैको बारेमा केही न्याय गर्ने न त अधिकार छ न त्यो सत्य हुनसक्छ, हामीलाई यति कुरा थाहा हुनुपर्छ। त्यही कारणले दुःख पाएको मान्छेप्रति प्रार्थना गर्नुपर्छ, सहयोग पुर्याउनुपर्छ, तर उसको जीवनमा परमेश्वरको के इच्छा थियो त्यो भइरहेको छ, होइन किन हुन्छ त्यसको रहस्य हामीलाई थाहा हुँदैन। त्यसैले मुख्य कुरो के हो त, हामीले परमेश्वरमा भरोसा चाहिँ अटल, चाहे जस्तो जसरी पावल म मेरो लागि त मर्नु निको होइन, तर चाहे मरौँ चाहे बाँचौँ ख्रिस्टलाई महिमा होस्। कस्तो मजाले पावलले कुरा गर्छन् होइन फिलिपीमा, सायद एकदमै पावलको जीवनमा परमेश्वरको अनुग्रहको अनुभव टोटल्ली थियो। परमेश्वरले त्यो दमस्कसको रोडमा उसलाई यति प्रकाश दिनुभयो कि पावललाई परमेश्वरले यसरी प्रयोग गर्नुभयो अनि हामी त्यो उदाहरणलाई जहिले पनि हेरेर उत्साह पाउन सक्छौँ। त्यसैले हामी क्रिस्चियनहरू धेरै भइराख्नु परेन, तर परमेश्वरको पछि लाग्नेहरू रोमीहरूलाई भन्दाखेरि पावलले ख्रिस्काहरू चाहिँ विजयभन्दा महान भन्छ नि, मोर देन अ कङ्करर। इट्स नट अ सिम्पल वर्ड, यु नो द्याट्स एमेजिङ वर्ड। एन्ड द्याट्स बिकज त्यो किन भनेदेखि हामीसँग सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, हामी उहाँको बाटो पहिलाएको छौँ, उहाँको सुरक्षा हामीलाई छ। दोस्रो कुरा परमेश्वरको वचनको बारेमा तपाईँलाई अलिकति भन्छु अनि त्यसपछि हामी सिद्धाउँछौँ। सायद जहाँ जहाँ कुनै पनि तरिकाले उहाँको वचन सुनेर अथवा हामी विश्वासमा आउँछौँ, मैले अघि तपाईँलाई भने मैले वचन पनि सुनेको थिएँ, मान्छेसँग छलफल गरेँ एक वर्षसम्म कति मिटिङ, अनि कहिले पनि विश्वास गरेको थिएन। अनि एक दिन मलाई सपना आयो, अनि त्यो सपनापछि मैले जब बाइबल पढ्न थालेँ अनि त्यो सपनामा जुन घटना थियो त्यसले चाहिँ मलाई साँच्ची नै मेरो विचारलाई परिवर्तन गरिदियो। अनि त्यसैले आज म एउटा चर्चमा गवाही दिँदै थिएँ अनि मलाई अहिले त्यो त्यो याद आयो, त्यो 41 वर्ष अगाडि जब मैले विश्वास गरेँ नि, म नास्तिक के पनि नमान्ने, यति ठुलो रेडिकल चेन्ज भयो कि त्यही कारणले मेरो जीवनमा सधैँ नै यही खालको कुरा छ। अनि म परमेश्वरलाई धन्यवाद दिन्छु 41 वर्षसम्म अझै पनि त्यही हृदयमा त्यही पहिलाको दिनमा जस्तै मलाई फिल हुन्छ, परमेश्वरले छुनुभयो, उहाँ मलाई युज गर्नुहुन्छ, उहाँको राज्यमा म छु, उहाँको योजना म पुरा गर्छु। अनि हामी सबैमा त्यो आउँछ किनभने परमेश्वरले हामी सबैलाई त्यो दिन सक्नुहुन्छ। त्यस कारण परमेश्वरको वचनको बारेमा चाहिँ दोस्रो महत्त्वपूर्ण कुरा, परमेश्वर सार्वभौमिक हुनुहुन्छ एउटा कुरा हेरेको थियौँ हामीले। दोस्रो कुरा चाहिँ यो परमेश्वरको वचन चाहिँ एकदमै महत्त्वपूर्ण छ, वर्ड अफ गड चाहिँ लिभिङ वर्ड अफ गड, जीवित, एकदमै सक्रिय। अनि धेरैचोटि हामी विश्वासीहरूको जीवनमा परमेश्वरको वचनलाई जुन ठाउँ दिनुपर्ने, जुन महत्त्व दिनुपर्ने कहिलेकाहीँ घट्छ। अनि अहिले विशेष गरिकन अब त मलाई याद छैन योभन्दा पहिला कहिले हुन्थ्यो, यो फोनमा हरेक सेकेन्डमा भिडियो प्लास 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 यस्तो त थाहा छैन पहिला त, होइन? अहिले त्यो त सधैँ भएको थियो जस्तो लाग्छ। इफ यु आर नट केयरफुल इट जस्ट टेक्स अवे टेक्स अवे, एकदमै के के, अनि त्यो कहिलेकाहीँ चाहिँ गलत हुन्छ, कहिलेकाहीँ ठिक कुरा पनि हुन्छ। तर हामीले जहिले पनि ध्यान दिनुपर्छ कि हाम्रो टाइम चाहिँ कहाँ बढी गइरहेछ। परमेश्वरको यहाँ पनि परमेश्वर वचन पनि धेरै आउँछ, मेरोमा धेरै जस्तो परमेश्वरको वचनै आउँछ। सो वाट आई एम सेइङ, यति महत्त्वपूर्ण छ परमेश्वरको वचन, वी डोन्ट एफोर्ड, यु नो, हामीले त्यसलाई कहिले पनि नेग्लेक्ट गर्नु हुँदैन। परमेश्वरको वचनले हामीलाई साँच्चै सुधार्नुहुन्छ, होइन? यहाँ मैले के लेखेको छु भनेदेखि मानिसहरूले सुन्न र विश्वास गर्न सक्छन्, उद्धार पाउन सक्छन्। परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभएकोले उहाँले संसारमा ख्रिस मार्फत छुटकारा गर्नुभयो, साथै प्रेरितहरूद्वारा लेखिएका अरू वचनहरूद्वारा हामी उनीहरूको अधिकार के भन्छ त्यसलाई त्यो अधिकारमा गरेको अभिव्यक्तिहरू प्रचारहरू परमेश्वरले उनीहरूद्वारा पनि परमेश्वरको वचन दिनुभयो, जसले गर्दा हामी आज परमेश्वरको निम्ति हामी पनि केही गर्न सक्छौँ। उहाँले हामीमा पनि त्यस्तो अधिकार, त्यस्तो बोलावट, त्यस्तो काम जिम्मा लगाउनु भएको छ, हटाउनु भएको छ। यसरी हरेक युगमा चाहिँ परमेश्वरको इसाईहरूलाई सेवा पुर्याउने, मानिसहरूको हृदय बदल्ने, त्यो परमेश्वरको वचनको बिउ त्यो ठाउँमा पुर्याउने जहाँ चाहिँ मलिलो माटो छ, होइन? अनि त्यो चाहिँ अहिले पनि साक्ष्य छ, किनभने त्यसमा सबै कुरा परमेश्वर आफै संलग्न हुन्छ हुनुहुन्छ। त्यसैले परमेश्वर हामीद्वारा वचन बोल्नुहुन्छ अनि हामीलाई हाम्रो खुट्टालाई असीम सुरक्षा र हाम्रो आत्मालाई स्वर्गीय सुरक्षा दिने परमेश्वर हुनुहुन्छ। यसरी जुन वचन हामीसँग छ विगतमा दिएको प्रकाशको केवल रेकर्ड मात्र नभइकन त्यो जीवित छ, त्यसले चाहिँ हामीले जब कसैलाई वचन दिन्छौँ भने त्यो त्यसै फर्किँदैन, होइन? त्यो चाहिँ त्यसले चाहिँ फल फलाउँछ, त्यो जीवित र सक्रिय छ। त्यस कारणले यो कुरो हामीले विचार गर्नुपर्छ। त्यसैले हामी परमेश्वरप्रति परमेश्वरको वचनप्रति एकदमै समर्पित हुनुपर्छ भन्ने कुरा चाहिँ मैले तपाईँलाई सम्झाउन लागेको। मैले 5 सोलाजको बारेमा तपाईँलाई भन्छु भनेको थिएँ, तर आज खालि त्यो त्यो भन्ने मात्रै गर्छु। त्यसपछि किन धेरै टाइम गइसक्यो, होइन मैले कति कुरा भन्छु भनेको भरे त केही नै भ्याइएन है। त्यस्तो मलाई चाहिँ त्यस्तो समस्या हुन्छ। यो सोला भनेको चाहिँ सोला भनेको चाहिँ ओन्ली भन्ने अर्थ लाग्छ है। त्यही कुरा तपाईँलाई आज म सोला सो पाँचवटा सोला भनेको चाहिँ सोला स्क्रिप्चरा, यो चाहिँ ल्याटिन शब्द नै मैले तपाईँलाई भनेको थिएँ। सोला स्क्रिप्चरा परमेश्वरको वचन मात्र, त्यो चाहिँ पहिलो, त्यो फाउन्डेसनल, पाँचवटा फाउन्डेसनल कुरा हामी क्रिस्चियनको विश्वासको लागि, हामीलाई धार्मिकतामा बढाउनको लागि, हामीलाई विशेष गरिकन सधैँ नै यो परमेश्वरको विश्वासबाट दाहिने बायाँ लाने, अलिकति त्यस्तै खालको विचारतिर लाने, लिबरल क्रिस्चियन बनाउने धेरै आउँछ। तर यो कुरा हामीले जहिले पनि फोकस गर्नुपर्छ। पहिलो सोला स्क्रिप्चर भन्छ, दोस्रो चाहिँ विश्वास, सोला सोला फाइड भन्छ कि भन्छ एफआइडी फाइड, फेथ एलोन, स्क्रिप्चर एलोन, फेथ एलोन, त्यहाँदेखि ग्रेस एलोन, सोला ग्रेसिया, ग्रासिया, सोला ग्रासिया, ग्रेस एलोन, अनुग्रहद्वारा मात्र। अनि त्यसपछि चौथो चाहिँ क्राइस्ट एलोन, सोला सोलो क्रिस्टो, सोलो क्रिस्टो, क्राइस्ट एलोन। अब यसको बारेमा चाहिँ हामीलाई भाइले सिकाइनु हुन्छ अर्को हप्ता। If you want to do that, you can do that, these five solas. So if not, I will do the next time. So five solas, it's so important. Hajur?
Tapaile garna saknuhuncha next time pani. Continue garna.
No, you do it. I think every other week, if you are not busy, tapai busy hununcha bhane chha thik chha. Tara hami dui jana le yo alikati rhythm bhairacha kya. It's good. I love it. So, panchau chahi, solo dio gloria. सोलिडियो ग्लोरिया भनेको चाहिँ परमेश्वरको मात्र महिमा, गड्स ग्लोरी अलोन। सो यो पाँचवटा कुरा चाहिँ क्रिस्चियन विश्वासमा एकदम महत्त्वपूर्ण छ। त्यसको लागि म एक दुईवटा बाइबलको पद पढ्ने विचार गरेको थिएँ होइन, मैले आज चाहिँ यो उनै खोलेन, के भन्छ टाइम चाहिँ गइसकिहाल्यो, मसँग त्यो चाहिँ थियो, कुरा गर्दा गर्दै त्यो नै खोलेन छु मैले होइन। सो यो एक दुईवटा बाइबलको भर्स म पढ्न चाहन्छु। पहिलो चाहिँ पहिलो कोरन्थी 15:28 जब सबै कुरा, खासमा मैले पढ्नुपर्ने चाहिँ यो नहोला, त्यो पनि कुन कुन वचन कुन कुनमा पढ्यो मलाई थाहा भएन। जे होस् म यो बाइबल भाइ हो, मैले आफ्नो र उपल्लो अपोलोसको उदाहरण दिएर तिमीहरूका भाइको निम्ति यी सब कुरा लेखेको छु ताकि हामीबाट पवित्र धर्मशास्त्र अनुसार तिमीहरू जिउन सिक र तिमीहरूमध्ये कोही पनि एकअर्काको विरुद्धमा घमण्डले नफुल। अर्को चाहिँ धर्मशास्त्रकै बारेमा यहाँ चाहिँ सर्वप्रथम तिमीहरूले बुझ्नुपर्छ कि पवित्र धर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। मैले तपाईँलाई परमेश्वरको वचन मात्र भन्ने कुराको लागि यो पढिराखेको छु। यहाँ 2 तिमोथी 3:16-17 सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएका हौन्। अब यहाँनिर मसँग जतिवटा छ यहाँ अझ 2-3 पद म तपाईँलाई पढ्छु। जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा गर्छ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ। परमेश्वरले कर्म बिना नै धार्मिक गर्नुहुने मानिसहरूलाई यी वचनद्वारा दाउदले धन्यवाद भन्छ, धन्यका भन्छन्। दोस्रो चाहिँ विश्वास, पहिलो चाहिँ वचन, दोस्रो विश्वास। फेथ अलोन होइन सोला फेथ रोमी चारको पाँच र छ पदमा जसले कर्म चाहिँ गर्दैन तर भक्तिलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा राख्दछ त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ परमेश्वरले कर्म बिना नै धार्मिक गर्नुहुने मानिसलाई यी वचनद्वारा दाउदले धन्य भन्छन् खासमा यो यो विश्वासद्वारा धर्मी हुने कुरा होइन अहिले जति पनि कुराहरू हामीले हेरिराखेका छौँ हाम्रो विश्वासको लागि यो एकदमै महत्त्वपूर्ण कुरा हो ताकि हामी अझै डरो उहाँमा अझै भर पर्ने उहाँमा अझै समर्पण हुने अनि ढुक्कै हुने हामीले सिक्न सक्छौँ हाम्रो विश्वासमा हामी बढ्न सक्छौँ गलाती दुईको स्वर पढ्छु र पनि हामी जान्दछौँ व्यवस्थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन तर येशु ख्रिस्टमाथि विश्वासद्वारा धर्मी ठहरिन्छ अघि तपाईँलाई मैले यो धर्मी ठहरिने कुराको बारेमा अलिक एक्सप्लेन गरेँ यो धर्मी ठहरिने भनेको चाहिँ जस्तो अपराधी चाहिँ के पनि नगरेको निर्दोष तपाईँले मैले जुन दिन विश्वास गरेर येशुमा भरोसा गरेर आफैलाई येशुमा समर्पण गऱ्यौँ त्यतिखेर हामी धर्मी ठहरिन्छौँ हाम्रो कामले होइन नि येशुको कामले येशु ख्रिस्टमाथिको विश्वासद्वारा धर्मी ठहरिन्छ यसकारण हामीले पनि हाम्रो विश्वास ख्रिस्ट येशुमा राखौँ ताकि हामी व्यवस्थाको कामद्वारा होइन तर ख्रिस्टमा राखिएको विश्वासद्वारा धर्मी ठहरिन सकौँ किनकि व्यवस्थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन मुख्य कुरा यो ख्रिस्चियन विश्वासमा के छ भनेदेखि नि हाम्रो धार्मिकता हाम्रो मुक्ति परमेश्वरले हामीमा जति पनि आशिष ल्याउनुहुन्छ नि त्यो हामीले गरेको कुरामा आधारित छैन यद्यपि हामी गर्छौँ किनभने परमेश्वरले हामीलाई बदल्नुहुन्छ अनि जिउने शक्ति दिनुहुन्छ त्यो सबै उहाँद्वारा हुन्छ तर उहाँको महिमाको लागि हुन्छ तर हामी हामीले गरेको कारणले केही हुँदैन यहाँनिर एपिसी दुईको आठ र नौमा यस्तो लेखेको छ विश्वासको बारेमा अनि अनुग्रहको बारेमा नि यहाँ हेर्नुहुन्छ तपाईँले परमेश्वरको अनुग्रहले नै तिमीहरू विश्वासद्वारा बचेका हौ तिमीहरूले आफै कोसिस गरेर बाँचेका होइनौ यो परमेश्वरको वरदान हो यो तिमीहरूले प्रयासले भएको होइन यसकारण घमण्ड नगर घमण्ड गर्न न के भन्छ घमण्ड गर्ने प्रश्नै उठ्दैन यो अर्कै अनुवाद हो अनि सोला ग्रेसको यो पनि एफिसी दुईको एकदेखि दससम्म म यो पढ्दिनँ एउटा यो पढ्छु अनि सिद्धि यो चाहिँ ग्रेस एलोन यो पनि त्यसपछि अरू अर्को हप्ता हामी गर्नुहुन्छ किनकि सबै मानिसहरूको मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्णाहरू त्याग्न र संसारमा संयमी सोझो र भक्त भएर जीवनयापन गर्न तालिम दिन्छ परमेश्वरले आजको वचनमा आशिष दिनुभएको होस् सानो प्रार्थना गरौँ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ सर्वशक्तिमान हुनुहुन्छ कतिचोटि प्रभु हाम्रो समझ खुलेको नभएर अनि सांसारिक कुराले नै हामीलाई अझै आकर्षित गर्ने भएर हामी अल्मलिन्छौँ तर तपाईँ अनुग्रही हुनुहुन्छ हामीमा दिनदिन काम गरिराख्नुहुन्छ अनि फिलिपी दुईको तेह्रमा भनेको जस्तै हामीमा असल काम गर्न र तपाईँको असल इच्छा गर्नलाई तपाईँको अनुग्रह हामीमा काम गरिराख्नु भएको छ धन्यवाद दिन्छौँ तपाईँको महिमा भएको होस् आज जतिजना आउन सक्नु भएन तपाईँले उनीहरूलाई पनि सहायता गर्नुहोस् धन्यवाद दिन्छु यस प्रभुको नाममा आमेन।